शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी कञ्चनपुरको स्थानीय गैर सरकारी संस्था आदर्श नेपालका महासचिव गणेश बोहरासँग कुराकानी गर्दैछौ। पिछडिएको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको आदर्श नेपाल कसरी र कहिले स्थापना भएको हो, साथै यस संस्थाको कार्यक्रमले जनताहरूमा के परिवर्तन आएको छ त? आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर गैर सरकारी संस्था आदर्श नेपाल कञ्चनपुरका महासचिव गणेश बोहरासँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ सर।
धन्यवाद।
अब हामी कार्यक्रम सुरु गरौँ। आदर्श नेपालको सुरुवात कसरी भएको हो?
आदर्श नेपाल गाउँका सबै अग्रज, हाम्रा अग्रजहरू मिलेर अनि गाउँका दाजुभाइ सबै मिलेर, भाइ बहिनीहरू सबै मिलेर देउसी भैलोबाट सुरुवात गरेर त्यसको जन्म भएको हो।
सुरुमा आदर्श नेपालको स्थिति कस्तो थियो?
अब सुरुमा ठ्याक्कै स्थिति भन्दाखेरि त म भन्दा बढी हाम्रा आदर्श नेपालका हाम्रा संस्थापक अध्यक्षज्यू लीलाधोज भस्नेज्यू हुनुहुन्छ, उहाँलाई सबै धेरै कुरा उहाँलाई थाहा हुन्छ, धेरै कुरा मलाई अलिकति कम नै थाहा छ होइन उहाँभन्दा। त्यो भएको हुनाले हाम्रो आदर्श नेपाल 2034-35 अनौपचारिक रूपमा गठन भयो र यसले 2049 विधिवत जिल्ला प्रशासन कार्यालयमा संस्था ऐन दर्ता ऐन अन्तर्गत दर्ता भएर सञ्चालनमा आयो। हजुर,
सुरुमा यो संस्था के को रूपमा कार्यक्रम चलाइराखेको थियो?
अब सुरुमा यो जब हाम्रा गाउँका दाजुभाइहरू सबै भाइ बहिनीहरू मिलेर गाउँमा देउसी भैलो खेलेर अनि हाम्रो पहिला भाषी हाम्रो यो पुलको छेउमा त्यो खोलाको दुइटैतिर वृक्षारोपण गरेर तार बेरा लगाएर त्यो गाउँलाई नदीले कटानबाट रोक्नको लागि, गाउँलाई बचाउनको लागि र हरियाली वातावरणलाई पनि जोगाउनका लागि र वातावरण संरक्षणमा पनि टेवा पुग्नको लागि त्यो दुइटै ठाउँमा तार बेरा लगाएर वृक्षारोपण गरेर आफ्नो काम सुरुवात गर्यो र त्यसको सँगसँगै खेलकुदमा महेन्द्रनगरमा आयोजना हुने खेलहरू मध्येमा फुटबल खेलका विशेष गरेर हाम्रा लीलाधोज बस्ने दाजु अनि महाशर्मा न्यौपानेज्यू अनि उहाँहरू चाहिँ यो फुटबलको खेलको पनि उहाँ खेलमा अलिकति प्रेमी भएको हुनाले खेलमा पनि युवाहरूलाई खेलबाट आकर्षित गरेर अनि खेलमा पनि त्यसलाई अगाडि बढायो खेलकुद क्षेत्रमा पनि र त्यसै गरी गाउँका कुनै पनि हाम्रो गाउँमा रगतको कमीबाट कसैलाई पनि ज्यान जोखिममा पर्न नदिनको लागि रक्तदान कार्यक्रमहरू पनि गाउँमा त्यो आदर्श नेपालले जति युवाहरू थिए आदर्श नेपालसँग आबद्ध युवाहरू उहाँहरूले चाहिँ रक्तदान गरेर त्यसको सुरुवात गर्नुभयो र त्यसपछि विधिवत रूपमा त्यो सञ्चालनमा आएर त्यसले विभिन्न आयमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै राख्यो अनि सिपमूलक कार्यक्रम अनि त्यस्तै गरेर स्वच्छ खाने पानी अनि सरसफाइ गर्दाखेरि स्वावलम्बी हुने कामहरू गर्नको लागि गाउँ गाउँमा आफ्नो लक्षित समुदाय कुनै पनि सङ्घ संस्थाको मेरुदण्ड भनेको लक्षित समुदाय हो। यदि उसँग समुदाय छ भने त्यो समुदायलाई सक्रिय सहभागिता गराएर ऊर्जाशील बनाएर समुदायमा विकास गर्न सकिन्छ भन्ने अवधारणा अनुरूप संस्थाले गाउँमा विभिन्न महिलाहरूका समूह, बाल समूह, पुरुषका समूह, युवाहरूका समूह बनाएर गाउँमा आफ्नो संस्थाले गर्ने गतिविधिहरूमा उहाँहरू जम्मैलाई त्यसमा सहभागिता गराएर अनि गाउँको विकासको लागि आफ्नो ठाउँबाट सरकारले गर्न लागेका कामहरूमा हाम्रो संस्थाबाट केही न केही टेवा पुगोस् भनेर विकास निर्माण लगायत गाउँका सिपमूलक आर्थिक र सामाजिक विकासका लागि हाम्रा समुदायको लक्षित समुदायको आदर्श नेपालले आफ्नो लक्षित समुदायमा यी कार्यक्रमहरू सञ्चालन गर्दै अहिलेसम्म आइरहेको छ। हजुर,
आदर्श नेपाल यो संस्था चाहिँ सुरुमा क्लबको रूपमा चाहिँ सुरुमा गठन भएको हो त्यसो भए?
यो पहिला चाहिँ हाम्रो आदर्श क्लबकै रूपमा यसको स्थापना भएको हो। क्लबमा भन्दा पनि अब क्लबमा यसको राम्रै महत्त्व थियो, क्लबको आफ्नै गरिमा थियो, महत्त्व थियो। त्यति बेला क्लब भन्दाखेरि अब यो खेलकुदको मात्र समूह हो कि भन्ने जस्तो बुझाइ यो समाजमा रहेको हुनाले त्यसैका कुनै पनि उसको नाउँमा क्लब र नेपाल राख्दै मतलब कुनै अक्षरमा चाहिँ मात्र परिवर्तन भएको हो। र त्यसको जुन मूल उद्देश्य हो, जुन मूल मर्म हो, आदर्श नेपाल गठन हुनुको अर्थ जो हो त्यो एउटै हो। त त्यस उसले पहिला आदर्श क्लब भनेर गठन भयो र पछि हामीले त्यसलाई विधान संशोधन गरेर त्यसलाई आदर्श नेपालको रूपमा त्यसलाई स्थापना गऱ्यौँ। त्यसको अक्षरको मात्र फरक हो र कार्यक्रमहरू उनी हुन् त्यस आफ्नो समुदायको, विपन्न समुदायको, गरिबको रेखा मुनि परेका, जसले आफ्नो गाउँको, आफ्नो टोलको छिमेकमा भएका जति पनि आफ्नो विपन्न समुदाय छ तिनीहरूको विकासका लागि, तिनीहरूको सामाजिक विकासका लागि, तिनीहरूको आय स्तर वृद्धि गर्नका लागि, तिनीहरूको जीवन स्तरमा सुधार ल्याउनको लागि, गाउँमा भइरहेका विकृति विसङ्गतिहरूलाई पनि अन्त गर्नको लागि र गाउँका दिदीबहिनीहरूलाई रहेको उहाँहरूसँग रहेको छरी र रहेको पुँजीहरूलाई पनि एकत्रित गर्नको लागि गाउँमा समूह गठन गरेर त्यसमा नियमित मासिक बचत गर्ने अनि त्यसैबाट ऋण परिचालन गर्ने, ऋण पनि के काममा लिने, आफ्नै स्वावलम्बी आफ्नो घरायसी पेसामा, कृषिसँग सम्बन्धित पेसामा, पशुपालन, तरकारी खेती, यी जस्ताहरू कार्यक्रमहरूमा उहाँहरूले आफ्नै पुँजी परिचालन गर्छन्। र अहिले त्यसैको अनुरूप आदर्श नेपालले गाउँमा हाम्रो सबभन्दा महत्त्वपूर्ण टटकारो रूपमा रहेको पानीको समस्या थियो, त्यो पानीको समस्या समाधान गर्न आदर्श नेपालकै पहलमा चाहिँ अहिले तपाईँहरू सबैले देखिराख्नु भएको छ, आदर्श नेपालले आदर्श नगर खानेपानी तथा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले अहिले पानी हामीले हामीलाई उपलब्ध गराइरहेको छ, हामी पानी खाइरहेको छौँ। त्यो पनि आदर्श नेपालकै एउटा उपज हो। र अब आदर्श नेपालका गरेका क्रियाकलापहरू अनि हजुरसँग अहिले यो रेडियो मार्फत एकैचोटि जम्मै एउटै कुरामा भन्न अलिकति सकिँदैन होला, यसको लागि हामी क्षमा प्रार्थी छौँ। र आदर्श नेपालले जुन काम सरकारले गरिरहेछ, जहाँ राज्यको आँखा पुगेको छैन जुन काममा, अनि त्यस्ता कामहरूलाई पहिल्याएर अनि ती कामलाईहरूलाई आफूले गर्न सक्ने समुदायबाट गर्ने, आफूले गर्न नसक्नेको लागि सरकारी गैर सरकारी संस्थाहरूसँग हातेमालो गरेर उहाँहरूसँग सहकारी गरेर त्यति जुन जुन क्षेत्र छन्, एउटै क्षेत्र छैन, धेरै क्षेत्र छ आदर्श नेपालको, शिक्षा, स्वास्थ्य, सरसफाइ छ, सिपमूलक कार्यक्रमहरू छ, अनि यो वातावरण संरक्षण छ, त्यो धेरै क्षेत्र छ यसको। ती कार्यक्रमहरूलाई सबै संस्थाहरूसँग आफूले सक्ने संस्थाबाट गर्ने, आफूले बाट अर्कोसँग हातेमालो गरेर हुन सक्ने कार्यक्रममा हातेमालो गर्दै आएको छ। हजुर,
आदर्श नेपालमा जस्तै तपाईँ अघि यो रक्तदान कार्यक्रम पनि भइराखेको छ भन्नुभयो, यो कति वर्ष भयो यो रक्तदान कार्यक्रम गरेको आदर्श नेपालले?
अब यसको ठ्याक्कै तिथिमिति त मलाई हेर्नुहोस् थाहा भएन, र 2036 सालमा नै सुरुवात भएको हो कि जस्तो लाग्छ मलाई। यो हाम्रो अब कञ्चनपुर जिल्लामा पनि लीला ध्वज बस्नेतज्यू सबैभन्दा बढी रक्तदान गर्ने उत्कृष्ट व्यक्तिको रूपमा उहाँलाई 3-4 चोटि पुरस्कार पनि ग्रहण गरिसक्नु भएको छ। त्यसै धेरै साथीहरूले चाहिँ गाउँका धेरै साथीहरू एउटैको नाउँ होइन कि त्यस्ता धेरै 20 पटक गरेका धेरै साथीहरू छन्। उहाँहरूले चाहिँ रगत कसैले माग्न आउँछ भनेपछि किन र के का लागि भनेर उहाँले सोध्नुहुन्छ, किन र के का लागि भनेर सोधेपछि उहाँले कहिले पनि कसका लागि भनेर सोध्नुहुन्न, उहाँ ग्रुप के हो भनेर सोध्नुहुन्छ। र गएर आफूले नेपालमा पनि कतिपटक दिइसक्नु भएको छ सबै गाउँका युवाहरूले, र विदेश भारतमा गएर पनि कतिचोटि रक्तदान दिइसकेका छन्। र यो 36-37 सालदेखि यो कार्यक्रम सुरु भएको हुनुपर्छ। हजुर,
जे होस् आदर्श नेपालमा रगतको लागि चाहिँ कसैले सम्पर्क गर्यो भने पाउन सक्नुहुन्छ?
आदर्श नेपालमा लागेका साथीहरू जति छन्, युवाहरू साथीहरू छन्, उहाँहरूले चाहिँ आफ्नो रगतको ग्रुप चाहिँ आदर्श नेपालमा दर्ता गराउनु भएको छ र त्यसको सूची छ आदर्श नेपालमा, र उहाँहरूले चाहिँ आफूले दिएको ठाउँको आफूले कसैलाई दियो भने त्यो रजिस्टर उहाँ दर्ता गराउनुहुन्छ, र त्यस उसले उहाँहरूको रगतसँग ग्रुपसँग मिलेर त्यो मान्छेले आफ्नो दिन मिल्ने बेलामा छ कि, कसैको त अब साथीले 90 दिन नपुग्दै पनि माग्न आइहाल्छन्, साथीहरू 90 दिन त पुग्नै पर्यो, अनि त्यस्तो स्थिति पनि हुन्छ। र त्यसो भयो भने साथीहरूले आफ्नो रक्तदान, जीवनदान भन्ने मूल मर्मलाई बुझेर रक्तको कमीले रक्त अल्पताको कमीले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् यसमा आदर्श नेपालले यो कल्याणकारी काम पनि गरोस् भन्ने हिसाबले अनि उहाँहरूले चाहिँ आफ्नो रगतको ग्रुप र आफ्नो नाउँ दर्ता गराउनु भएको छ। सकभर हामी चाहिँ उहाँहरूको यदि दिन सक्ने पोजिसनमा भयो भने हामी दिन्छौँ। हजुर,
यो आदर्श नेपाल संस्थाले प्रत्येक टोलमा चाहिँ बचत समूह पनि गठन गरेको छ, कतिवटा बचत समूह गठन गरेको छ अहिले?
अब यहाँ हाम्रो आदर्श नेपालमा जुन समुदायमा हाम्रो लक्षित समुदायमा गाउँमा विभिन्न टोलमा अन्दाजी हाम्रो 27-28 समूहहरू अहिले सञ्चालनमा छन्। प्रत्येक समूहमा 10 लिएर 40 जनासम्म एउटा समूहमा छन्, कसैमा बढी पनि छन् र सालाखाला एभरेजमा कम्ती भएको समूहमा 10 र बढी भएको समूहमा 40 जनासम्मको अहिले भएको छ हाम्रो संस्थाहरू र उहाँहरूले नियमित बचत गर्नुहुन्छ। करिब 1.5 करोडको हाराहारीमा उहाँ सबैको बचत रकम जोड्यो भने पुग्छ होला। र उहाँहरूलाई बचत समूहलाई कसरी परिचालन गरेको छ आदर्श नेपाल भने आदर्श नेपालले एउटा बचत तथा ऋण उपसमिति भनेर एउटा गठन गरेका छ। उहाँले परिचालन हेर्ने भनेर संस्थाको उहाँसित मल्लजी हुनुहुन्छ, उहाँको लागि त्यसको संयोजक हुनुहुन्छ र उहाँले चाहिँ त्यो नियमित उहाँको अनुगमन गर्नुहुन्छ अनि लेखा परीक्षण गर्नको लागि उहाँको समूहमा गएर उनको उहाँहरूको उपसाध्यक्षले राखेको हिसाब किताब हेरिदिने अनि उसको हिसाब किताबमा कुनै के तलमाथि यताउता लेख्नमा कमजोरी के छ भनेपछि त्यो पनि सुधार दिने र अहिले करिब करिब धेरै त अब सुधार भइसकेका छ र ती बचत समूहहरू महिनामा प्रत्येक जसो महिनामा एक दिन बचतको एक दिनको एक एभरेजमा परेकै हुन्छ। 27-28 समूह जति अहिले गाउँमा राजीवपुर क्षेत्रदेखि लिएर भाषीको हाम्रो भीमदत्त नगरपालिकाको वडा नम्बर 1, 2, 3, 4, 5, 6, 18 वडामा हाम्रो चाहिँ बचत समूहहरू अहिले छन् अहिले वर्तमान अवस्थामा र त्यो समूहहरूमा एकजना चाहिँ हाम्रो आदर्श नेपालको प्रतिनिधि हुन्छ। उहाँहरूले चाहिँ ब्याङ्कमा चाहिँ खाता सञ्चालन गर्दाखेरि एकजना आदर्श नेपालले तोकेको व्यक्तिले चाहिँ हस्ताक्षर गर्ने र एउटा उहाँको समूहबाट अध्यक्षज्यूले या कोषाध्यक्षज्यूको एउटा हस्ताक्षर उहाँबाट भएर आउँछ र त्यो समूहहरू अहिले परिचालन भएका छन्। हजुर,
बचत समूहहरू गठन गर्नुको मुख्य उद्देश्य के होला?
बचत समूह गठन गर्नुको मतलब त अब अघिले मैले हजुरलाई भने संस्थाको उद्देश्यसँग मेल खाने गरेर समूहहरू गठन भएका हुन्छन्। ती समुदायहरूको आर्थिक सामाजिक स्थितिलाई सुधार्ने, त्यसमा सुधार ल्याउने भन्ने र उहाँहरूलाई स्वावलम्बन बनाउने, उहाँहरूलाई आत्मनिर्भर बनाउने, उहाँहरूलाई सिपले दक्ष बनाउने अनि र उहाँका बाल बालिकाहरूलाई राम्रो गुणस्तरीय शिक्षा दिलाउने अनि उहाँका बाल बालिकाहरूको शिक्षा स्वास्थ्य समयमा राम्रो पहुँच गराउने अनि गाउँका महिला बाल वृद्धहरूको दुःख पीर मार्कामा छन् भनेपछि उहाँहरूको रेखदेख गर्ने, उहाँहरूको भरण पोषण गर्नमा के सहयोग गर्न सक्छ संस्थाले त्यस्तो गर्ने, अपाङ्ग जनजाति दलितहरू भनेर अब जो मान्छे अहिले भनिरहेछन् भन्दा हाम्रो विशेष परिभाषामा जुन चाहिँ सामाजिक रूपमा जसले आर्थिक रूपमा विपन्न छ त्यो हाम्रो समुदाय हो, त्यो हाम्रो लक्षित समुदाय हो, त्यसैको भित्र हामी रहेर हामी काम गर्छौँ र ती समुदायको आफ्नै विकास गर्नको लागि उहाँहरूले नै आफ्नै पैसा जम्मा गरेर आफैले त्यो पैसा जोग गरेर त्यो समूहमा राखेर त्यसैबाट धेरै साथीको पैसा सङ्कलन गरेर अनि एकजनाको एकचोटि उन्नति गर्ने, उसले कुन व्यवसायमा लिन्छ, कसैले भैँसी पालनमा लिएला, कसैले तरकारी खेतीमा लिएला, कसैले सिलाइ कटाइको पसल राख्या होला, कसैले खुद्रा पसल राखेको होला, कसैले केरा खेती गरेका होला, कसैले लिप्टिस लागेको होला, कसैले बङ्गुर पालेको होला, कसैले कुखुरा पालेको होला, होइन कसैले चाहिँ अहिले त यो ई रिक्सा भन्ने छ अहिले यो पनि किनेर सञ्चालनमा ल्याएको छ र यी यस्ता कामहरू उहाँहरूले आफ्नो पैसा बचत जम्मा गरेर आफ्नो समूहमा नियमित गएर अनि त्यही बचतबाट आफूले आफ्नो उन्नति गरेर अनि उहाँहरूको जीवन स्तर उकास्नको लागि त्यो समूह र त्यो संस्थाको पनि एउटा मूल पुँजी पनि हो। त्यति समूह कम्तीमा हामी 500 हामी एउटा समूहसँग आबद्ध रहेर हामी काम गर्छौँ भने त्यसलाई पनि राम्रै मूल पुँजी नै भन्नुपर्छ संस्थाको र त्यो संस्थाले जुनसुकै पनि विकास निर्माणकादेखि लिएर सामाजिक विकासका कामहरू गर्दाखेरि त्यो जनसमुदाय जुट्छ, त्यति जुटाउन सकिन्छ भनेपछि प्रत्येक एक महिनासम्म त हाम्रो त्यो समूहहरूको तपाईँलाई म अहिले यहाँ स्मरण गराउँ, एक महिनासम्म साधारण सभा मात्र हुन्छ, एउटा समूहको आज छ अर्काको भोलि छ अर्काको पर्सि छ, त्यस्तो गर्दै गर्दै नियमित रूपमा उहाँहरूले जुन संस्थाले चल्नुपर्ने हो समूहले जसरी चल्नुपर्ने हो उहाँहरू अहिले त्यसै हिसाबले उहाँहरू चलिराख्नु भएको छ।
तपाईँको संस्थाले पहिला काम गरेको पिछडिएको समुदायमा अहिले कस्तो किसिमको फरक आएको छ?
हेर्नुहोस्, हाम्रो संस्थाले अब ठ्याक्कै हजुरलाई अब परिणाम देखिने गरेर अब आमलामा गनेर र मैले सब नभन्न सकौँला, हामीले यस्तो पिछडिएको ठाउँमा पनि काम गरेछौँ कि हाम्रो उद्देश्य नै चाहिँ पछाडि पारिएको पछाडि रहेको जुन समुदाय यो समाजमा चाहिँ जुन अवहेलित भएर बसेको छ, जसले अशिक्षाले अज्ञानताले अथवा कसैको असहयोग भएर असहाय भएर जो गरिरहेको छ त्यो समुदायलाई ठ्याक्कै समातेर हामीले अब तपाईँलाई एउटा म स्मरण गराउँ, हाम्रो मुक्त कमैयाको मुक्ति भइसकेपछि झन्झटपुरमा एउटा खानेपानी आयोजना हामीले सञ्चालन गर्यौँ। हेर्नुहोस्, केयर नेपालको सहयोगमा अनि जिटिजे सबै संस्थाहरू मिलेर अनि एउटा बास्केट फन्ड बनाएर त्यसको चाहिँ काम कार्यक्रम कार्यान्वयन गर्ने जिम्मा, परियोजना सञ्चालन गर्ने जो जिम्मा थियो हामी आदर्श नेपालसँग थियो र हामीले त्यहाँ बस्ने 270 घरधुरी थिए। ती 270 घरधुरी के गर्थे भनेपछि त्यो चौधरी समुदाय, राणा समुदाय अनि उहाँहरू चाहिँ भर्खरै मुक्ति भएर अब न त्यो ठाउँमा कुनै चिज फल्ने, न पानी नै जब छैन भने संसार जीवन चलाउने पानी हो, पानी नै छैन भने अब संसारमा के हुने, त्यस्तो काली लाग्दो अवस्थामा उहाँहरू हुनुहुन्थ्यो र त्यस ठाउँमा धेरै सरकारी प्रयास भएका पनि थिए जिल्ला विकास समितिबाट पम्प ह्यान्ड पम्पहरू राख्ने, तर त्यो सफल भएनन् र हाम्रै आदर्श नेपालले त्यो उहाँहरूको कार्यक्रमलाई 3 महिनामा हामीले सफल गऱ्यौँ। 270 परिवारको लागि बेतकोटमा त्यो चोरपानी भन्ने ठाउँमा इन्टेक बनाएर 3 इन्टेक निर्माण गरेर हामीले 270 घरधुरीलाई हामीले यहाँ पानी दियौँ झन्झटपुरमा। अब त्यस्तै गरेर हाम्रो गाउँमा जुन पनि आफ्नो यो आर्थिक रूपमा, सामाजिक रूपमा पनि चेतनाको हिसाबले आर्थिक रूपले अभाव पछाडि परेका समुदायहरू छन्, ती समुदायका युवाहरूलाई बोलाउने र तिनीहरूलाई सिपमूलक तालिम दिने, कसैले बिजुलीको तालिम लिन्छन्, कसैले पालमबिनको तालिम लिन्छन्, कसैले सिकर्मीको तालिम लिन्छन् अनि तीलाई सबैलाई विभिन्न सिपमूलक तालिमहरू दिलाउनको लागि हामीले दात्री यो सहयोगी निकायहरू खोज्ने, सिप दिने निकाय खोज्ने, आफूसँग नभएको स्रोतहरूलाई, बाह्य स्रोतहरूलाई खोज्ने अनि ती लिएर ती युवाहरूलाई सिपबाट दक्ष बनाउने र दक्ष बनाएपछि उहाँहरू युवाहरू रोजगारमा संलग्न भयो भने गाउँमा धेरै विकृति विसङ्गति पनि हट्यो, बेरोजगार युवाहरू पनि स्वरोजगार भए, गाउँमा चाहिँ विकृति आउँदैन अनि बेरोजगारीले चाहिँ गाउँको परिवार जम्मै आक्रान्त हुन्छ जुन अभावले, अनि त्यसपछि त्यो पनि बाट छुटकारा हुन्छ र उसको घर पनि राम्रोसँग चल्छ भन्ने हिसाबले त्यस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको हुन्छ।
तपाईँको संस्थाले आजभोलि कतिवटा कार्यक्रम चलाइराखेको छ?
अब आजभोलि चलिरहेको कार्यक्रममा हाम्रा अब यो एउटा हाम्रो आदर्श विकास परियोजना भन्ने छ। आदर्श विकास परियोजनाले के गर्छ भने एउटा आफ्ना लक्षित समुदायहरूलाई उहाँहरूले चाहेको व्यवसाय अनुसारको, उहाँहरूले आफ्नो रुचि अनुसारको पेसा गर्न लागि त्यो त्यसबाट ऋण सहयोग दिन्छ, सापटी स्वरूप दिन्छ र त्यो दिएपछि उहाँहरूको चाहिँ आफ्नो स्वरोजगार बन्न सक्ने र उहाँले चाहिँ उहाँको आय स्तर वृद्धि हुनको लागि उहाँहरूलाई सजिलो होस् भनेर अनि गाउँका दिदीबहिनीहरू त्यो लिइराख्नुहुन्छ होइन, एउटा कार्यक्रम त्यो चलिरहेकै छ। र दोस्रो रक्तदान मैले तपाईँलाई भनिराखेँ त्यो निरन्तर प्रक्रिया हो, त्यो सधैँभरि चलिरहन्छ, त्यो कहिले रुक्दैन, त्यो काम निरन्तर छ। र त्यसै गरी आदर्श नेपालको एउटा यो जुन खाने पानी आदर्श नगर खाने पानी सरसफाई तथा उपभोक्ता तथा सरसफाई समिति छ, यसले गरेको काम छ अनि त्यस काममा चाहिँ परियोजनाहरू सञ्चालन भएको छ एउटा जेबीमा अनि त्यो जेबीको काम पनि सकिएको पनि भए पनि अलिअलि त्यसको पनि के त्यसलाई निरन्तरता दिने काम त्यो पनि भइराखेको छ अनि अब अरू त्यस्तै त्यस्तै कार्यक्रमहरू जो छन् अगाडि भएका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। हजुर,
तपाईँको संस्थामा कुनै कार्यक्रम आयो भने त्यो कार्यक्रममा कस्ता व्यक्तिलाई तपाईँहरू कर्मचारी राख्नुहुन्छ?
अब हामी कर्मचारी त हेर्नुहोस् कस्तो हुन्छ भने पहिला हामी आफ्नो आन्तरिक साथीहरूलाई नै पहिला परिचालन गर्ने उसमा जान्छौँ हामी, किनभने अब त्यसमा हामीले ल्याउँदाखेरि कहिले पनि पहिला माझेर त्यहाँ ल्याउनु भन्दा पनि अलिकति माझेर खारी मान्छेलाई ल्याउँदाखेरि त्यो परियोजना अलिकति सञ्चालन सजिलो हुन्छ र सकभर हाम्रो चाहिँ उद्देश्य त हाम्रो त्यही हुन्छ कि जसको घरमा चाहिँ रोजगारी छैन होइन, जो अलिकति पढे लेखेको पनि छ बिचार त्यसै बेरोजगार भएर बसेको छ अनि संस्थासँग पनि आदतबद्ध छ उसको, हाम्रो सबैसँग मेल पनि खान्छ भनेपछि अब त्यस्ता साथीहरूलाई विपन्न परिवारै भनौँ, अब हामी सबै सम्पन्न त्यति कहाँ छौँ र हामी सबै अब गरिखाने वर्गका मान्छे हौँ अनि त्यसैमा हाम्रै भित्रै आन्तरिक खोज्छौँ। हजुर,
अहिलेसम्म कतिवटा आइएनजिओहरू तपाईँको संस्थासँग साझेदारीका रूपमा कार्यक्रम चलाउँदै आएका छन्?
अहिले वर्तमान अवस्था त हामीसँग अब त्यही अघि तपाईँलाई भने नि जेबी मैले कार्यक्रम जो एनएसडब्ल्युएसँग भनेको थिएँ नि एउटा उहाँसँग हामीले एउटा त्यही खानेपानीको त्यसमा त्यसै क्षेत्रमा हो र बाँकी अहिले हाम्रो आन्तरिक स्रोतबाटै चलिरहेको छन् जे कार्यक्रम पनि चलिरहेको छन्, हाम्रो त्यस्तो साझे सहकारी संस्थाले कसैसँग त्यस्तो केही पनि छैन। अहिले
कार्यक्रम सञ्चालन गर्दाखेरि कुनै त्यस्तो चुनौती पनि छ कि?
यो समाजमा जे पनि काम गर्दाखेरि, राम्रो काम गर्दाखेरि चुनौती नै हुन्छ, तर हामी चुनौतीको सामना गर्न सक्ने हामीसँग त्यो क्षमता छ, हाम्रो क्षमता राख्दछन् आदर्श नेपालका सम्पूर्ण नेपाल सङ्घ आदर्श नेपाल सङ्घ आबद्ध नेतृत्व अनि सबै लगाएर साधारण सदस्यजी उहाँहरू सब प्रतिबद्ध हुनुहुन्छ, त्यो सामान्य गर्न सक्ने उहाँहरूमा क्षमता छ र त्यो त्यसै अनुसार हामी चलेका हुन्छौँ। तर अब चुनौती त हर क्षेत्रमा हुन्छ, तर चुनौतीलाई पनि सामना गर्दै उहाँहरूको पनि किन चुनौती आयो अनि त्यो किन त्यो विषयमा त्यो छ भन्ने कुराहरू छ, कुनै विकास निर्माण गर्दाखेरि चुनौती आउँछ त्यो हामी सामना गराइहाल्छौँ हजुर, त्यस्तो केही छैन।
तपाईँको संस्थामा कार्यरत कुनै कर्मचारीले संस्थामा चाहिँ अनियमितता गर्यो भने त्यस्ता कर्मचारीलाई कुनै कारवाही गर्ने कुनै सिस्टम छ तपाईँको उसमा?
अब हेर्नुहोस्, अब त्यस्तो हाम्रो अहिले अनियमितता भएको आदर्श नेपालसँग त्यस्तो के अहिलेसम्म त अनियमितता होइन, बरु राम्रो नै गरेर उत्कृष्ट भएको जरुर छ, त्यस्तो अनियमितता भएको छ सुनिएको हामीले अहिलेसम्म। मैले पनि महासचिव भएको नाताले अनि त्योभन्दा अगाडि म कार्य समितिमा थिएँ, मैले देखेन त्यस्तो भएन। यदि त्यस्तो भयो भने हाम्रो कार्य समितिले नै त्यसको छिनोफानो गरिहाल्छ हजुर, त्यस्तो पनि हुँदैन, त्यस्तो छैन।
अब कार्यक्रमको अन्तमा चाहिँ तपाईँलाई केही भन्नु छ?
अब मैले भन्नुपर्दाखेरि समूहसँग संस्थाहरू सबैले हामीले गाउँका मान्छेहरू मिलेर बनाएको सङ्गठन हुन्, गाउँका धरोहर हुन्, यिनीहरूमा हामी आबद्ध हुनुपर्छ। हाम्रो एकीकृत रूपमा हामीले समूह मार्फत कुनै पनि विकास निर्माण गर्दाखेरि त्यो प्रभावकारी हुन्छ, त्यो भएर समूहसँग आउँ, संस्थासँग आउँ, आबद्ध हौँ, संस्थाको गतिविधिहरूमा आफ्नो सहभागिता जनाऊ अनि आफ्नो विकास गर्नको लागि एउटा हामी त खालि मिउको काम मात्र गर्ने हो, समूहले आफ्नै गर्ने हो, समुदायले आफै गर्ने हो, तर हामीले नेतृत्व कार्य भूमिका मात्र समुदायको गरिदिने हो। र त्यसै गरेर सबै म समुदायमालाई अनुरोध गर्न चाहन्छु कि समूहमा आबद्ध हुनुहोस्। आदर्श नेपालसँग यदि तपाईँसँग राम्रो लागेको छ भने आदर्श नेपालको समूहमा आबद्ध भएर तपाईँ पनि आफ्नो यो आदर्श नेपालले गरेको गतिविधिहरूमा सहयोग गरिदिनुहोस् भन्ने हाम्रो आग्रह र अनुनय विनय पनि गर्न चाहन्छौँ हजुर।
हस् त सर, आफ्नो अमूल्य समय दिएर पनि आफ्ना भनाइहरू हाम्रो कार्यक्रममा राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
धन्यवाद हजुरलाई पनि, मलाई पनि अब मेरो दुई चार कुरा यहाँले मार्फत यहाँको रेडियो मार्फत हाम्रो समुदायमा राख्ने मौका दिनुभयो, यहाँलाई पनि म यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर 1, भाँसी, महेन्द्रनगर, कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। मङ्गलबार फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गुरा पनि बिदा माग्छु। नमस्कार।